بسم الله الرحمن الرحيم في بيوت أذن الله أن ترفع يذكر فيه اسمه ويسبح له فيها بالغدو والآصال صدق الله العظيم درود پڑھا اللهم صل على محمد وآل محمد. عزیز نگرامی, یہ سورہ نور کی سلسلے کی دوسری مجلس ہے. پہلی مجلس کے اندر میں نے اللہ کے نور کی بات کری تھی, جس میں اپنا ذکر کہا تھا اللہ نور السماوات والارض کر کے میں نے پوری آیت کی تفصیل بیان کری تھی, جس میں اللہ کے نور کو ڈیٹیل سے بات کی گئی تھی. یہ جو آج کی مجلس ہے, 35 آیت سے لے کے 40 آیت کے بیچ میں مجلس چلتی رہے گی سورہ نور کی. تو فی بویت اذن اللہ ان طرف ہو وہ یسکر و فی حسم ہو یوسب لہو فیحا بالغدو والآصال کی بات کریں گے آج. تو اللہ سبحانہ تعالیٰ کے جو نور کی جو بات کری گئی تھی ہم نے, کہ اللہ کا نور ایک قندیل میں ہے, وہ قندیل ایک طاق میں ہے, وہ طاق ہے, اور وہ جو قندیل ہے وہ اسی صاف و شفاف ہے, موتی سا چمکتا و تارا. وہ جو ڈیٹیل آیا تھی میں نے, اب میں اس کو ریپیٹ نہیں کرنا چاہ رہا ورنہ ٹائم نکل جائے گا. تو دراصل یہ جو آج جو پڑھی میں نے آج فی بیوت عزیز اللہ ان طرف, تو اللہ تعالیٰ اس قندیل کی بات کرے گا. وہ قندیل ہے کہاں, وہ قندیل ہے کہاں؟ تو اس آیت کا ترجمہ جو اردو میں وہ ہے, یہ ہے کہ وہ قندیل ان گھروں میں ہے. ترجمہ سن لیں آپ, وہ قندیل ان گھروں میں جن کے بارے میں خدا نے کہا کہ وہ گھر بلند کیے جائیں اور خدا کا نام لیا جائے وہاں. یسکر فی حسم ہو, یسکر فی حسم ہو, یعنی خدا کا نام لیا جائے. یسبح لہو فیہا بالغدو والآثار, اور صبح اور ان گھروں میں صبح شام اس کی پاکی بیان ہو. یسبح لہو فیہا بالغدو والآثار, تو ان گھروں میں کیا نشانیاں؟ اللہ سبحانہ نے کہا کہ میرا نور ہے. میرا نور کہاں ہے؟ کہاں ہے گھر سے جہاں قندیل جس کی مثال اللہ نے دی جلتی ہے. کہا کہ کیا کہا اللہ نے؟ کہا کہ ان گھروں کے لیے کہا گیا کہ ان گھروں کو بلند کیے جائیں. دے آر ریزڈ اپ ہاؤسز, شیطانوں سے وسوسوں سے دور گھر. گھر کیوں بلند ہے؟ کیونکہ وہ گھروں کی دیوار اتنی بلند ہے کہ کوئی شیطانی فتوا نہیں آتا وہاں. تو کہا کہ وہ قندیل ان گھروں جن کے بارے میں خدا نے کہا وہ بلند گھر ہے. کیوں بلند ہے؟ کیونکہ وہاں خدا کا نام لیا جاتا ہے. نہ کہ ہی خدا کا نام لیا جاتا بلکہ صبح و شام اس کی پاکی بیان کی جاتی ہے. تو یہ اللہ کا نور کسی گھروں میں جلتا ہے, یہ جس کا جو نور کی جو بات کی گئی ہے. آغا پویا نے اپنی تفسیر میں ایک بات کہی ہے, پھر آغا ایمانی نے ایک بات کہی ہے. آغا پویا کے حساب سے جو وہ گھر ہیں اس میں چار گھر رسول اکرم نے فرمایا کہ خاص ہیں. ایک مسجد الحرام, مسجد نبوی, پھر مسجد الحرام, مسجد نبوی, مسجد اقصیٰ. اب وہ میں کنفیوز ہو گئے, یا تو مسجد قبا ہے یا مسجد کوفہ ہے, ابھی اس میں کنفیوژن ہے. تو میں اس کو میں روک کے رکھتا ہوں, ایک اس میں سے ہے. دوسری جو خاص جو تفسیر ہے وہ جب رسول اکرم سے پوچھا گیا کہ یہ گھر کس کے گھر ہیں جہاں اللہ کی نور کی قندیل جلتی ہے, تو کہا پرافٹس کے گھر ہیں, پیغمبروں کے گھر ایسے ہوتے ہیں, پیغمبروں کے گھر ایسے ہوا کرتے ہیں. تو حضرت ابو بکر وہیں موجود تھے. تو حضرت ابو بکر نے رسول اکرم سے پوچھا, مولا علی اور بی بی زہرا کے گھر کی طرف اشارہ کرتے ہوئے, کیا یہ گھر بھی انہیں گھروں میں سے ایک ہے؟ تو رسول اکرم نے جواب دیا کہ وہ سب سے بہتر گھروں میں سے. صلی اللہ محمد و آل محمد, سب سے بہتر گھروں میں سے ایک ہے بے شک. سنی اسکالر پانچے امام محمد بقری علیہ السلام رضی اللہ عنہ صلی اللہ علیہ محمد و آل محمد موجود تھا مولا کے گھر میں. اس کا نام تھا قدبہ. قدبہ مولا سے عرض کرنے لگا کہ میں آپ کی نشست میں بیٹھا ہوں تو ایک رعب محسوس ہو رہا, مجھے خوف, ایک دبدبا محسوس ہو رہا, اس کی کیا وجہ ہے؟ تو مولا نے جواب دیا, انہوں نے یہی آیت پڑھی کہ تو جس گھر میں بیٹھا ہے یہ وہ گھر ہے اس کے بارے میں خدا نے ذکر کرا کہ اس خدا کی قندیل ان گھروں میں جلتی ہے. یذکر فی حسمہ, خدا کا ذکر کیا جاتا ہے. یسبح لہ فیہا بالغدو والآصال. اب تفسیر میں ہے کہ یسب لہو فیہا بالغدو والآصال کیا ہے؟ صبح شام کیا پاکی بیان کی جاتی ہے؟ تو پاکی کا مطلب یہ ہے نماز پڑھنا. تفسیر میں ہے کہ نماز پڑھی جاتی ہے. جیسی نماز بی بی زہرا نے پڑھی, مولا متقیان نے پڑھی. مولا متقیان کے بارے میں مشہور ہے کہ ایک ہزار رکعت نماز پڑھا کرتے تھے مولا, 1000 رکعت. اب نور وہاں نہیں جلے گا تو کہاں جلے گا؟ ایک درود پڑھ رہے اب اللہ بیان کر رہا ہے ان گھروں کے بارے میں کہ یہاں پر کس طرح کے لوگ رہتے ہیں. آگے آیت جو چلتی ہے 36 یا 37, رجال اللہ تلیہم تجارت ولا بیع عن ذکر اللہ, اقام الصلاۃ ایتاء الزکاۃ ویخافون یوما تتقبل فیہا بالقلوب والابصار. ایک درود پڑھ دیں. اللہم صلی اللہ علیہ وسلم. یا ایسے لوگ رہتے ہیں جن کو کہ خدا کی یاد سے اور نماز پڑھنے سے اور زکوٰۃ دینے سے نہ تو سوداگری غافل کرتی ہے نہ خرید و فروخت. وہ اس دن سے ڈرتے ہیں جس دن اے مارے خوف کے دل اور آنکھیں دونوں اوپر چڑھ جائیں گی. کیا آیت ہے یہ! آیت در حقیقت میں اہل بیت کی شان میں آیت ہے. رجال اللہ تلہم تجارت ولا بیع عن ذکر اللہ اقام الصلاۃ و ایتاء الزکاۃ ویخافون یوما تتقلب فیہا قلوب والابصار. ایسے لوگ ہیں. اب اس میں تفسیر میں یہ ہے کہ تجارت و بیعوں, تجارت اور بیعوں, خرید و فروخت, دو چیزیں الگ الگ ہیں. تجارت ہوتی ہے جو کہ ڈیلی بزنس آپ کا, جاب ہے آپ کا, اور بیعوں کیا ہے؟ رینڈم پرچیسنگ. دو الگ الگ چیز ہوتی ہے. تجارت دونوں اللہ نے کہا, تجارت و بیعوں ان ذکر اللہ و اقام الصلاۃ ایتاء الزکاۃ دونوں سے. تو حقیقت میں اگر ہم شیعان ہیں, مولا متقیان ہیں, تو ہمارا فریضہ ہے کہ ڈیلی کے جاب اور شاپنگ اسپریز آپ کو اللہ کی یاد سے روکے نہ. کوشش کریں گے آپ جمعہ کی نماز میں جائیں. یا ایھا الذین آمنوا اذا نودی الصلاۃ الجمعہ فاسعوا الی ذکر اللہ وذروا البیع. وذروا البیع, چھوڑ دو خرید و فروخت. ذالک خیر لکم ان کنتم تعلمون. تو اللہ سبحانہ وتعالیٰ نے سورہ جمعہ میں یہ فرمایا اور یہاں پھر فرمایا کہ اگر آپ حقیقت میں مومن ہو, حقیقت میں اگر مومن ہو تو آپ کا بزنس اور آپ کا بائنگ اسپری آپ کو اللہ کی یاد سے نہ روکے. ان ذکر اللہ و اقام الصلاۃ و ایتاء الزکاۃ یخافون یوما تتقلب فیہا قلوب الابصار. کیوں؟ ہمارے مسئلے کیا ہے؟ ہم بزنس میں اور مرچنڈائز میں اتنی بیزی ہو جاتے ہیں کہ یخافون یوما تتقلب فیہا قلوب الابصار بھول جاتے ہیں. یہ مسئلے اپنے بات کی آیت بتا دی ہمارے مسئلے کیا ہیں. یخافون یوما تتقلب فیہا قلوب الابصار. لیکن لفظ کس اللہ نے استعمال کیے ہیں؟ اللہ نے لفظ اس طرح سے استعمال کیے ہیں, پروردگار عالمی اس طرح کی فساد و بلاغت کر سکتا ہے. یہ موضوع ہے کہ جس دن خوف سے اور آنکھیں اور دل دونوں اوپر چڑھ جائیں گے. آپ سوچیں, امام حسن علیہ السلام درود پڑھیں جب ان کو زہر دے چکے اور مولا کا معلوم ہے کہ اب جانے والا, تشریف لے جانے والے اس دنیا سے, تو لوگوں نے ان کو گھیر لیا تو مولا گریہ کرنے لگے. توجہ فرمائے. تو لوگوں نے آ کے کہا کہ مولا آپ کیوں گریہ فرما رہے ہیں؟ تو مولا نے کہا کہ دو وجہ ہیں. کیا دو وجہ ہیں؟ کہ ایک وجہ تو یہ ہے کہ میں اپنے رشتہ داروں کو چھوڑ کے جا رہا ہوں, سب سے جدائی ہے میری, اور دوسری وجہ یہ ہے کہ مجھے قیامت دن خدا کے سامنے کھڑا ہونا ہے. امام کہہ رہے ہیں خدا کے سامنے کھڑا ہونا ہے. ہماری مصیبت کیا ہے کہ ہم نے قیامت کو بہت لائٹلی لے لیا ہے. ہماری سب سے بڑی جو مصیبت ہے قیامت کو لقاء اللہ کو بہت لائٹلی لے لیا ہے. پتہ نہیں کون ذاکرین کیا پڑھ کے چلے گئے کہ لقاء اللہ لائٹلی لگنے لگی لوگوں کو.
सबसे बड़ा जुल्म जो हुआ है मेंबर से यही हुआ कि लकाउल्ला को लाइट ले लिया है। अगर आप सिफारिश को हर तरफ ले आएंगे तो ये आयत में काफी टोंगे, यकाफुर यौम तत्कलु फी कुलूबिल अबसार। आप सिफारिश करेंगे तो ये आयत काफी टोंगी भाई, आयतों को फिट करो ना अपनी जिंदगी में। हर चीज सिफारिश आ गई, अब सिफारिश आ गई तो इसका क्या है? अगर यकाफो यौम तत्कलु फी कुलूबिल अबसार की ईमान होगा तब जाके आप बिजनेस और मर्चेंडाइज से अपने आप को अलग रख के खुदा का जिक्र करेंगे। ली यज़ियल्लाहुम अहसनु बीमा अमलू व यज़ीदुहुम मिन फज़ले वल्लाह यरज़ुकु मन यशाउ बिग़ैर हिसाब। आगे आयत चल रही है, ताकि खुदा उनको उनके अमलों का बेहतरीन बदला दे, बल्कि अपने फज़ल से और ज्यादा दे। वह यज़ीदुहुम मिन फज़ली वल्लाह यरज़ुकु मन यशाउ बिग़ैर हिसाब, जिसको खुदा चाहता है बेहिसाब रिस्क देता है। ये खुदा की आदत है। अब देखें आप, ये आदतें हैं, एक अहले बैत की आदत है। अहले बैत की आदत क्या है दिखा दी अल्लाह ने, कि देखें नूर जब जलेगा घरों में, जबकि अहले बैत के पैरों होंगे, जब पैरों होंगे तो खुदा से डरोगे, लकाउल्ला से डरोगे, क़यामत से डरोगे, तो हर चीज़ से अलग हो जाओगे, तो अल्लाह भी दिखेगा, तो फिर अल्लाह की सुन्नत समझ में आएगी और कुरान की खूबसूरती समझ में आएगी। ली यज़िल्लाहु अहसनु बिमा अमिलू, बेहतरीन अल्लाह बदला देगा। वो यज़ीदुहुम मिन फज़ली, अपने फजल और ज्यादा दूंगा। वल्लाह यरज़ुकु बिमा यशाउ बिग़ैर हिसाब, मैं इतना दूंगा कि तुम उसका हिसाब नहीं कर पाओगे, हिसाब ना कर पाओगे। अगर खुदा की उस कंदील को तो जलाओगे, अल्लाह इतना देगा कि हिसाब ना कर पाओगे। अब आप सोचे कि अहलुल बैत को अल्लाह ने कितना दिया, कोई कैसे कोई सोच सकता है कि जब इतना डर है तो क्या दिया? आयत अतीत नाजिल कर दी, उससे बड़ा और क्या मिलेगा? ऐसा ताहिर करा कि जिसका के हक है इस दुनिया में इंसान आता है के लिए, फाइजून कौन है? फाइज कौन होता है जो ताहिर हो गया? फाइजून कौन है? मुफलहून कौन है? फलाह पाने वाले कौन है? फाइज विक्टोरियस कौन है? जो पाक हो गए। अब ये आगे इंशाल्लाह आयत आएंगी, फायज उन कौन होता है, मुफले उन कौन होता है। ये वही लोग हैं जो कि ताहिर हुए। एक दुरूद पढ़ दें, वल्लदीन कफरु आमालहुम कसराबिन बिकियतिन यहसबून ज़मआनु मा हत्ता इज़ा जाओ लम यजिदु शयूं वजद अल्लाह इंदहु फवफाहु हसाबा वल्लाहु सरीउल हिसाब। दुरूद पढ़ दें, अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व आलि मुहम्मद। एक तरफ तो खुदा बंदे आलम अपने नूर की मिसाल दे रहा था कि किस तरीके से उसका नूर, किस तरीके से खुदा का नूर एक कंदील की तरह जलता है और किस तरीके से उससे लोग फ़ायदा उठाते हैं, और दूसरी तरफ अल्लाह सुब्हान व तआला उसी के अपोजिट में मिसाल दी है, वल्लदीना कफरू आमालहुम कसराबिन बिकियतिन यहसबून ज़मआनु मा। जिन लोगों ने कुफ्र करा उनके आमाल की मिसाल ऐसी है कि मैदान में रेत हो, मैदान में रेत हो, वो प्यासा उसको पानी समझे, जब उसके पास जाए तो कुछ न पाए बल्कि खुदा को ही पाए, अपने पास खुदा को ही पाए। फवफाहु हिसाबा, तो खुदा उसको उसका पूरा पूरा हिसाब दे दे, और खुदा जल्द हिसाब लेने वाला है। इस आयत को मैं थोड़ा डिटेल पढ़ूंगा इंशाल्लाह। एक दुरूद पढ़ दें, अल्लाह सुबहाना ताला कह रहा है कि अभी तो तुम इतने नूर की बात कर रहा था, इतने शानदार नूर की, और इतना नूर चमकता है और तारे की तरह चमकता है और इतनी रोशनी है, अब कह रहा है देखो जी वल्लदीन कफरू आमालहुम, जिन्होंने कुफ्र करा उनके आमाल की मिसाल ऐसी जैसे मैदान में प्यासा रेत को, मैदान में प्यासा रेत को पानी समझे। जब उसके पास जाए तो कुछ ना पाए। कोई शे नहीं है, मतलब कुछ 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 ना पाए, बल्कि खुदा को ही पाए। वो खुदा उसको बस का बदला दे दे, तवफ्फा हिसाब वल्लाहु सरीउ हिसाब। इस आयत को मैं रिपीट करूंगा बार बार इंशाल्लाह, थोड़ा इस पर तवज्जो देंगे। पर खुदा बंदा कहता है कि आयतों में जिक्र है कि मैंने कायनात बनाई, मैंने चांद बनाया, सितारे बनाए, काबा बनाया, निशानियां हैं बड़ी बड़ी, चौपाए बनाए, बड़ी बड़ी निशानियां हैं, बाग बनाए, औलाद बनाई, सब तरफ उसकी निशानियां, लगता है सब मेरी नेमत और निशानियां हैं, सब मेरी निशानियां, तुम उसको समझो। दूध बनाया, शहद बनाया, सबकी मिसालें हैं, अंगूर बनाए, खजूर बनाई, औरतें और बच्चे बनाए, अलग अलग तरह के खाने बनाए, ये महल बनाए, हर चीज बनाई, झरने बनाए। क्या देखो, मुझे देखो, मुझे देखो, मैं कितना कितना वाजे हूं, तो मुझे हर तरफ देख लो, मैं कितना वाजे हूं। अब तुम सब देखो मुझे, आइसक्रीम बनाई, तरह तरह के खाने बनाए, चीनी के बर्तन बनाए, चांदी सोना सब कुछ बनाए। फिर कहता मुझे देखो तुम, और इंसान कमबख्त इंसान उसके बाद भी खुदा को देख नहीं पाता, कमबख्त नफ्स खुदा को देख नहीं पाता। कहता देख के भी बात को समझता नहीं। खुदा कुरान में कहा ना, इंसान को चाहिए अपने खाने की तरफ देखे, कुरान की आयत है, इंसान को चाहिए अपने खाने की तरफ देखे। अब आपके पास प्लेट खाना सामने आ गया, आपको उसमें हर तरह की नेमत दिखेगी, पुलाव भी दिखेगा, बिरयानी। अल्लाह कह रहा है इंसान को चाहिए खाने की तरफ देखे। उसमें तफसीर में खाना एक ये भी है जो खाना दिखता है, और दूसरा रूहानी खाना है, दोनों खानों को देखे इंसान। अब दोनों खाना देख रहा है आदमी, बिस्मिल्लाह करके खाना खा भी रहा है, वो सब खुली निशानियां भी दिख रही हैं कि रोटी अलग है, गेहूं अलग है, गोश्त अलग है, बिरयानी अलग है, खीर अलग है, उसमें छुहारे भी डले हैं, सब दिख रहा है। अल्लाह कह रहा देखो उसको, उसको देखो, उसको देखो, उन नेमतों को देखो, वो मुझे याद करो, शुक्र करो और इताअत गुजार हो जाओ। लेकिन कमबख्त इंसान अल्लाह को देखता नहीं, कहता कि अभी भी मुझे दिख नहीं रहा अल्लाह। तो अल्लाह कहता है कि तू मुझे यहां नहीं पहचान पाया, अरे तू चल वहां रेगिस्तान में चल तू। अब तू रेगिस्तान में चलेगा, एक काफिर की मिसाल एक प्यासे रेगिस्तान में इंसान की तरह हो जाती है, उसकी मिसाल, उसके अमल मिसाल एक प्यासा जो रहता है, अभी तो देखा नहीं उसने अल्लाह को, अभी भी शक में है। तो अल्लाह कह रहा देख बंदे, अब तू प्यासा हो गया, तू पानी जिसको समझ रहा है वो पानी भी नहीं है, लाश है, कुछ भी नहीं है, कुछ भी नहीं है वो। लेकिन जब तूने लाशे को देखा, जब कुछ ना दिखा तो वह सिर्फ खाक दिखी, तो मैं वहां भी बैठा हुआ हूं। वलम यजिदु शेऊ, जब गया प्यासा, वलम यजिदु शेऊ, कोई चीज उसको दिखी नहीं, वजद अल्लाह इंदहु। अब आया थे सुने, वजद अल्लाह इंदहु, वजद अल्लाह इंदहु, उसने खुदा को इंदहु उसके पास पाया बैठा हुआ। उस अभी तो सब नेमतें छोड़ गया है, दिखा नहीं खुदा उसको। लम यजिदु शेउ वजद अल्लाह इंदहु, वहीं के वहीं उसका खुदा बैठा दिखा। कर बंदे तूने सब दूर देखा नहीं दिखा, ये भी मैं बैठा हुआ हूं। फवफाहु हिसाबा, अभी तो वजद अल्लाह इंदहु बैठा दिखा, अल्लाह दिखा देख बैठा। फवफाहु हिसाबा, अब मैं बैठा ही नहीं हूं, पूरा हिसाब भी तेरा दे दूंगा। फवफाहु हिसाब, अब मैं तेरा हिसाब भी तुझे दे दूंगा। वल्लाहु सरीउल हिसाब, बेशक खुदा जल्द हिसाब करने वाला है। वल्लाहु सरीउल हिसाब, इंसान को चाहिए कि वल्लाहु सरीउल हिसाब, वो वही खुदा है जहां कुछ शे नहीं दिखेगी, वहां खुदा बैठा दिखेगा। खुदा देखा वफा, पूरा हिसाब देने को दे देगा। वल्लाहु सरीउल हिसाब, ये ईमान की मंजिलें हैं, इसीलिए मुला ने फरमाया कि काबा जो रखा गया है, काबा के रखने का फिलासफी ये थी कि काबे को इस ऐसे दश्त में रखो जहां कुछ भी नहीं हो। काबे को ऐसे इसलिए रखा गया, वहां नहरें नहीं है, पानी नहीं है, कुछ भी नहीं है। तो बंदा जाएगा अगर काबे की ज़ियारत करने, अल्लाह सुब्हान तआला की मसले दिए है कि उसको दुनिया का कोई अट्रैक्शन ना दिखे सिवाय खुदा के घर के, ताकि जो जाए इस नियत से नहीं जाए कि खुदा ना खासा पिकनिक मनाने जा रहा है। आप वाकई जब जब जाते हो काबे की तरफ तो आपको एक एक तरह की हेबत महसूस होना शुरू हो जाती है, क्योंकि सिर्फ दश्त दिखता है, वो भी रेगिस्तान। उस रेगिस्तान में आपको फिर खुदा का जब आप दीदार करते हो घर के, तो आपको लगता है वजद अल्लाह इंदहू फवफ्फाहु हिसाबा। हमारी उम्मीद होती है जब हम हज को जाते हैं तो अल्लाह सुब्हान तआला हमारे गुनाहों को बख्श दे, वल्लाहु सरीउल हिसाब, बेशक अल्लाह जल हिसाब लेने वाला है। एक दुरूद पढ़ ले, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद। ये जो ये जो नूर, एक तरफ तो नूर की मंजिल है और एक तरफ कुफ्र की मंजिल है। ये जो नूर की मंजिल की बात ये है, मिसाल ये है कि नूरानियत जो है, इस नूरानियत के ऊपर मैं दो बातें करूंगा इंशाल्लाह। कि नूरानियत की एक तरफ बात करी गई, एक तरफ रेगिस्तान की बात करी गई। तो किसी ने सैयद सज्जाद से पूछा, दुरूद पढ़ा, कि आपको नमाज शब इतनी अजीज क्यों है, इतनी इबादतों में इतनी आला क्यों समझते हैं आप? तो मौला ने फरमाया कि नमाज शब जब आप पढ़ते हो तो खुदा अपनी तरफ से नूर की चादर आपको पहना देता है। एक नूर आपके तरफ अल्लाह भेजता है, और ये नमाज शब पढ़ने वाला इसको समझ सकता है कि ये नूर आता कैसे है। नमाज शब जो इंसान पढ़ता है, मौला मुत्तकिया ने फरमाया कि मैंने अपनी जिंदगी में एक भी नमाज शब कज़ा ना करी, एक भी, क्योंकि कहा गया रसूल अकराम ने जिसकी बरकत जिसकी फजीलत जो बताई मुझे, तो मैंने जिंदगी में एक भी नमाज शब कज़ा ना करी। रसूल अकरम का फरमान है कि जो शख्स किसी मुसलमान की सही शहादत देगा तो उसके कयामत दिन उसका चेहरा नूर से चमकेगा, वो नूरानियत आएगी। और फिर कहा कि जो शख्स जुल्म करेगा, ये भी हदीस है रसूल अकरम की, तो उसका चेहरा सियाह हो जाएगा, उसका चेहरे में स्याही बरपा हो जाएगी। तो अजीज़ा ने गिरामी, हम जो यहाँ आए जिंदगी में, जो आयतुल कुर्सी में पढ़ते हैं कि अल्लाह सुब्हान तआला अंधेरे से लेकर रोशनी तक लग जाता, तो हमारी जिंदगी का जो मकसद जो है वो पाक होना है और उस नूर की ज़ियारत करना है, उस नूर की ज़ियारत करना है जो कि नमाज शब के दौरान जाहिर होता है। हमारी जिंदगी का हम सबको मकसद यही बनाना चाहिए कि अल्लाह सुब्हान तआला इस नूर की, सैयद सज्जाद ने बात करी, हमको भी तो उस नूर की चादर में हमें लपेट दे। एक एक राज और नियाज की जो बात होती है कुरान के जरिए, जो कुरान के जरिए अल्लाह इंसान को मेस्मराइज करता है, एक होता है लव, एक मेस्मराइजेशन लफ्ज़ होता है, एक एक जो लफ्ज़ इसको जिसके लिए काफिरों ने रसूल अकरम कहा कि जादूगर है, लेकिन मोमिनों के लिए वो एक एक अजीब इरफान है, वो इरफान है जिसको उन्होंने जादू कहा। इरफान क्या होता है, इरफान क्या होता है, इरफान वो होता है कि जो न दिखता वो दिखने लगे, जो न दिखता वो दिखने लगे, उसको इरफान कहते हैं। क्या नहीं दिखता है, खुदा ना दिखता है, फरिश्ते ना दिखते हैं, यही नहीं दिखता ना। आप कुरान हकीम में जाएंगे तो अल्लाह भी नजर आने लगेगा, फरिश्ते भी नजर आने लगेंगे, ये इरफान है दिल की आंखों से। जब अल्लाह फरिश्ते नजर आने लगेंगे दिल की आंखों से, तो यस्कुरुफी हसमू हो जाएगा, खुदा का नाम लोगा वो युसब्बे लहू फिया बिलगुदू बिल आसार होने लगेगा। तो अहले रियत के नक्श कदम पे इंसान चलने लगेगा, और जब चलने लगेगा तो नूर की ज़ियारत जिसकी कि हम तमन्ना करते हैं, वो जब नूर की ज़ियारत होती है नमाज शब में, अब اب اس شخص سے پوچھا جائے اس کے نور کی زیارت ہو رہی ہے نماز عشاء میں کہ بھائی یہ جو تجھے زیارت کا مزہ مل رہا ہے یہ اس کے بارے میں کہ تیری کیا رہا ہے, تو وہ ایک بات ضرور کہے گا کہ ہاں موسیٰ علیہ السلام کو بھی زیارت ہوئی تھی نور کی, موسیٰ علیہ السلام کو بھی زیارت ہوئی تھی شجر کے پاس نور کی, خدا کا احسان ہے کہ مجھے یہاں نور کی زیارت ہو گئی ہے جا نماز پہ. اسی لیے رسول اکرم نے کہا کہ میں اپنی دو رکعت نماز میں شب کے لیے بدلے دنیا کو پوری قربان کر سکتا ہوں, دو رکعت کے لیے. یہ دنیا ہے ایچ ہے, یہ دنیا ہے ایچ ہے. تو عزیزین گرامی یہی جنگ تھی جو کربلا لے کے آ گئی, ایک طرف جنگ تھی نور کی اور ایک طرف تھی ظلمات کی, جو پیاسے تھے یہ پیاسے درندے تھے, جو پیاسے درندے تھے جن کو کہ خدا پر ایمان نہ تھا انہوں نے بیعت مانگی رسول اکرم کی, امام حسین کی, رسول اکرم کے صاحبزادے کی بیعت مانگی. اور بیعت کس طرح مانگی, انہوں سے دست ہے, یہ دست ہے اور اس نور کی روشنی کو ہم پھونک مار کے بجھا دیں گے جس میں قرآن میں ذکر کر رہا ہے. یہ چاہتے خدا کی روشنی کو پھونک مار کے بجھائیں, انہوں نے سوچا اس دست کے اندر زہرا کے لال کو ہم شہید کر دیں گے, کسی کو معلوم بھی نہیں پڑے گا.